الحمد لله وكفى وسلام على عباده الذين اصطفى. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ياسين والقرآن الحكيم، إنك لمن المرسلين على صراط مستقيم إلى الأبد. سبحان ربك رب العزة عما يصفون، وسلام على المرسلين، والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد المبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه، وأرنا الباطل باطلا وارزقنا اجتنابه، ربنا زد علما. اپنی تفسیر کی کلاس کا سلسلہ ریزیوم کرتے ہیں. آج دوسری کلاس ہے ہماری، رمضان المبارک کی 7ویں تاریخ ہے، مئی کی 12 تاریخ. تو تھوڑا سا کل کا ریکیپ کرتے ہوئے، کہ کل ہم نے آپ کے سامنے درس قرآن کی جو بنیادی شرط ہے وہ رکھی تھی، کہ مستند عالم دین سے اس کو حاصل کرنا یہ ضروری ہے، اور اس کی وجوہات بھی آپ کو بتائی تھیں. ایک مستند عالم دین بن جانا، بظاہر یہ کلیم جو ہے نا کہ بھائی میں مستند عالم دین ہوں، یہ کلیم جو ہے یہ بظاہر ایک متکبرانہ کلیم لگتا ہے، رائٹ؟ کہ اس کے اندر ایک تکبر کی جھلک آتی ہے کہ جی میں مستند عالم دین ہوں، ٹھیک ہے. لیکن یہ جو جھلک آتی ہے نا، یہ جھلک جو ہے یہ حقیقت نہیں ہے، ٹھیک ہے. کیوں حقیقت نہیں ہے؟ اس کو ایسے شیطان پوز کرتا ہے. شیطان جو ہے نا یہ یعنی بہت مختلف طریقوں سے یہ عمل کرتا ہے نا. تو شیطان ہمارے دلوں کے اندر وسوسے ڈالتا ہے، ٹھیک ہے. ایک منٹ، میں ریکارڈ کر رہا ہوں دوسری کلاس کے اندر، رائٹ؟ تو وہیں سے آپ کلاؤڈ سرور پک کر لیے گا اس کو. تو شیطان جو ہے نا وہ ہمارے دلوں میں وسوسے ڈالتا ہے، اور اس کو معلوم ہے کہ میں نے کس معاملے کے بارے میں وسوسہ ڈالنا ہے، رائٹ؟ کس چیز کے بارے میں وسوسہ ڈالنا ہے. تو وہ ہر چیز کے لیے وسوسے نہیں ڈالتا، ٹھیک ہے. وہ دیکھ دیکھ کے وسوسے ڈالتا ہے. تو اس وجہ سے جب کوئی عالم دین یہ بات کرتا ہے نا کہ میں مستند عالم دین ہوں، تو وہ سننے والے کے دل میں وسوسہ ڈالتا ہے کہ یہ تو بہت بڑا کلیم کر رہے ہیں، رائٹ؟ یہ تو متکبر ہیں وغیرہ، ٹھیک ہے. لیکن اگر یہی بات کوئی میڈیسن کا ڈاکٹر کہے کہ بھائی آئی ایم اے کوالیفائڈ فزیشن، رائٹ؟ یا کوئی انجینئر کہے کہ بھائی آئی ایم اے سرٹیفائڈ انجینئر، ٹھیک ہے کہ میں سرٹیفائڈ انجینئر ہوں، میں ایک کوالیفائڈ ڈاکٹر ہوں، تو اس وقت جو ہے نا اس کو متکبرانہ کلیم کے طور پر وہ پریزنٹ نہیں کرتا، ٹھیک ہے. کہ بھائی یہ بھی تو ایک تکبرانہ کلیم ہے کہ جی یہ سرٹیفائڈ انجینئر اپنے آپ کو کہہ رہے ہیں، رائٹ؟ یہ جو ہے اپنے آپ کو جو ہے وہ سرٹیفائڈ اکاؤنٹنٹ کہہ رہے ہیں، یہ جو ہے وہ فائنینشیل اینالسٹ اپنے آپ کو کہہ رہے ہیں، ٹھیک ہے. وہاں پر یہ نہیں کہتا، لیکن جب کوئی عالم دین یہ بات کرتا ہے تو وہاں پر کہتا ہے، ٹھیک ہے، کہ بھائی ان کو بڑا تکبر ہے اپنے دین کے علم کے اوپر، ٹھیک ہے. تو یہاں پر اس کا کام نکل رہا ہوتا ہے نا اس وسوسے کے ذریعے سے، اس وجہ سے وہ یہ باتیں ہمارے دل میں ڈالتا ہے. حقیقت اس کی یہ ہے کہ یہ کوئی متکبرانہ کلیم نہیں ہے، یہ صرف ایک فیکٹ ہے، ٹھیک ہے، کہ بھائی میں نے پڑھا ہے اتنے سال، ٹھیک ہے، اور مجھے جو ہے وہ سند ملی ہے، اور میں اس سند کی بنیاد پر جو ہے وہ آگے پڑھا رہا ہوں، ٹھیک ہے. یا اساتذہ نے مجھے حکم دیا ہے، میں اس حکم کی بنیاد پر آگے پڑھا رہا ہوں. دوسری بات یہ بھی ہے، بہت سمجھنے والی اور یاد رکھنے والی، کہ جو دین کے لوگ ہوتے ہیں نا، ٹھیک ہے، جو دین کا کام کر رہے ہوتے ہیں، دین کی محنت کر رہے ہوتے ہیں. دین کی محنت کیا ہوتی ہے؟ دین کی محنت یہ ہوتی ہے کہ اللہ کے بندوں کو اللہ سے جوڑنے کی کوشش کرنا، یہ دین کی محنت کہلاتی ہے، ٹھیک ہے. تو جو دین کی محنت کرنے والے ہوتے ہیں نا، تو ان کو دین سمجھنے کے بعد ان کی جو ڈیفینیشنز ہوتی ہیں نا، وہ عام لوگوں کے مقابلے میں بدل جاتی ہیں، ٹھیک ہے. عام لوگوں کے یعنی عوام الناس جن کو کہتے ہیں، ٹھیک ہے، تو ان کے مقابلے میں جو دین والے کی محنت کرنے والے لوگ ہوتے ہیں، ان کی تعریفات بدل جاتی ہیں، ان کا سوچنے کا انداز بدل جاتا ہے، ٹھیک ہے. بھائی وہ ایک دوسرے نظر سے دیکھ رہے ہوتے ہیں، اپنے علم کے، اپنی سمجھ کے नजर से चीजों को देखते हैं, बिल्कुल ऐसे ही जैसे कि एक इंजीनियर होता है तो वो दुनिया के हर मामले को ना इंजीनियरिंग की नजर से देख रहा होता है, एक डॉक्टर होता है वो दुनिया के हर चीज को ही जो है ना वो डॉक्टरी की नजर से देख रहा होता है, क्योंकि उसने मेहनत की होती है ना उस वाली फील्ड के अंदर, तो ये एक नेचुरल सी उसके अंदर एक तबीयत पैदा हो जाती है। उसी तरह आलम दीन के अंदर भी ऐसे ही मामला हो जाता है। तो जब आलम दीन कोई इंसान बन जाता है ना, ठीक है, और फिर दीन की मेहनत करता है वो, तो उसका भी सोचने का अंदाज दीन की नुक्ता नजर से हो जाता है, ठीक है। और दीन का नुक्ता नजर क्या है, जैसा कि कल हमने सूरह यासीन की तफसीर में पढ़ा, जिसका कि जवाब आप देंगे कि सूरह यासीन को कल्बुल कुरान क्यों कहा गया। सूरह यासीन को कल्बुल कुरान क्यों कहा गया, ये आपसे सवाल किया जा रहा है, तो आप इसका जवाब देंगे और मर्द हजरात भी जो मौजूद है क्लास में। कल्बुल कुरान क्यों कहा गया, जी ओपन बुक क्विज होता है हमारे यहाँ, ठीक है, बुक आपके सामने खुली हुई है, अगर याद नहीं है तो बुक को देख करके जवाब दें, किताब में लिखा हुआ होता है। जवाब देने का तरीका यह है कि आपके फोन पर या आप लैपटॉप पे अगर लॉग इन है तो चैट विंडो होती है जूम क्लाउड मीटिंग के सॉफ्टवेयर में, तो उस चैट विंडो के ऊपर टाइप करके आप जवाब भी दे सकते हैं, सवालों का जवाब दे सकते हैं, राइट, और सवाल भी पूछ सकते हैं। सूरह यासीन को कल्बुल कुरान क्यों कहा गया, क्योंकि इसमें कयामत के मजामीन तफसील से बयान किए गए हैं, ठीक है, ये है जवाब, मुफस्सिरीन ने यही जवाब बताया है, कयामत और आखिरत के मजामीन है इसके अंदर, ठीक है। तो क्या पता लगा कि दीन की असल क्या है या दीन का कल्ब क्या है, वो है आखिरत का नजरिया, ठीक है ना। आखिरत की कामयाबी कैसे हासिल की जाए, आखिरत की नाकामी से कैसे बचा जाए, यह है दीन का कल्ब। और सूरह यासीन चूंकि आखिरत के बारे में ज्यादा बात करती है, इस वजह से नबी अलैहिस्सलाम सलाम ने इसको कल्बुल कुरान कहा। बात समझ में आ रही है, ठीक है। अब मैं जो बात कर रहा था वो ये कर रहा था कि जो आलम दीन है ना वो दीन की नजर से देखता है चीजों को, तो दीन का कल्ब क्या है, आखिरत, राइट, आखिरत का तस्वुर, आखिरत की फिक्र, आखिरत का नजरिया। तो अब आलम दीन जो है चूंकि आखिरत की नजर से सारी चीजों को देख रहा होता है, इस वजह से उसके नजदीक कामयाबी ये नहीं है कि वो मुस्तनद आलम दीन बन गया, राइट, कि उसको सनद हासिल हो गई, उसको कोई ओहदा हासिल हो गया, उसको कोई मुकाम और मर्तबा इस दुनिया का हासिल हो गया, ये उसके नजदीक कामयाबी नहीं होती है। ये तो एक फैक्ट बयान कर रहा है कि भाई मैंने इतने साल पढ़ा, फिर मुझे जो है वो सनद मिल गई, फिर मुझे जो है वो असातिज़ा ने हुक्म दिया कि जी आप जाकर के पढ़ाएं, ये तो एक फैक्ट है, ये तो एक हकीकत बस बयान कर रहा है, ठीक है। कामयाबी कोई थोड़ी है, ये कोई थोड़ी उसके लिए कामयाबी है। कामयाबी क्या है, कामयाबी तो मरने के बाद पता लगेगी, राइट, वो तो आखिरत की जिंदगी कामयाबी अगर हासिल हो गई तब कामयाब होगा ना। दुनिया के अंदर आलम दीन बन गया, लोगों ने इज्जत करनी शुरू कर दी, लोगों ने आलम कहना शुरू कर दिया, लोगों ने क्लासेस अटेंड करनी शुरू कर दी, लोगों ने जो है वो खिदमत करनी शुरू कर दी, आगे पीछे फिरना शुरू हो गए कि जी ये आलम दीन है, ये बहुत बड़े शेख हैं, ये फुलाने हैं, ये ढिमकाने, तो इससे क्या फर्क पड़ता है, इससे तो कोई कामयाबी नहीं होती ना, ये तो कामयाबी नहीं है, ये तो दुनिया की आजमाइश है, ये तो दुनिया में आजमाइश की एक शक्ल है कि लोगों ने आपकी इज्जत करनी शुरू कर दी, लोगों ने आपको आलिम कहना शुरू कर दिया, ये कामयाबी नहीं है, ये आजमाइश है, ये टेस्ट है, ठीक है। तो इस वजह से आलिम दीन जब अपने आप को मुस्तनद आलिम दीन कहता है तो वो ये मुतकबराना जुमला क्यों नहीं होगा, क्योंकि ये एक आजमाइश से ज्यादा इसकी कोई हैसियत नहीं है, ठीक है जी। किसी को कोई सवाल इश्काल बात समझ में ना आई हो तो पूछे, ठीक है। दूसरी बात यह कि कल क्लास में आप एक तालिबा ने सवाल पूछा था कि राफे का जो नाम है अल्लाह ताला के सिफाती नाम है, तो उसको अब्दुल के बगैर कहना जायज है कि नहीं है। तो ऐसा भी होता है कि जी कभी सवाल का जवाब अगर मालूम हो भी तो कभी जहन में नहीं आता, खैर मालूम उस वक्त नहीं था, जहन में भी नहीं आया, लेकिन बाद में अल्लाह ताला ने क्लास खत्म होने के बाद दिल में बात डाली कि हाँ ये जायज है, और इसकी दलील क्या क्या थी, دلیل بھی اللہ نے دل میں ڈال دی, ٹھیک ہے. وہ دلیل کیا ہے جی؟ کہ رافع جو ہے ہم نے اپنے اکابرین کو, بڑے علماء, بڑے مشائخ کو اپنے بچوں کے نام رافع رکھتے ہوئے دیکھا ہے, ٹھیک ہے. تو آپ میں سے اکثر جانتے ہوں گے کہ ہمارے جو حضرت ہیں مولانا پیر ذوالفقار احمد نقشبندی دام رکاتم, ان کے ایک پوتے کا نام کیا ہے؟ محمد رافع, ٹھیک ہے, اور دوسرے کا ہے محمد نافع. رافع بھی اللہ کا صفاتی نام ہے اور نافع بھی اللہ کا صفاتی نام ہے, ٹھیک ہے. تو نام کیا رکھا؟ محمد عبد الرافع نہیں رکھا, محمد عبد النافع نہیں رکھا, بلکہ محمد رافع رکھا, ٹھیک ہے. تو یہ جو ہے وہ ہمارے لیے دلیل بن گئی. باقی یہ کہ دارالافتاء میں جا کر کے مفتی آزاد سے پوچھنا چاہیں تو پوچھ بھی لیں, لیکن یہ ایسے صفاتی نام بنتے ہیں کہ جن کو کہ عبد ال کے بغیر پکارا جا سکتا ہے, ٹھیک ہے جی. تو سوال کرنے والے کو جواب بھی اللہ تعالیٰ نے دلوا دیا, اللہ تعالیٰ ہی جواب دلواتا ہے نا, ہمارا کام تو ہوتا ہے سوال کرنا, ٹھیک ہے. یہ ایک بات ہو گئی. اب اس کے بعد ہم جو تفسیر پڑھ رہے تھے پیج نمبر 63 کے اوپر جو آیت ہے سورہ یاسین کی, یہ والی. اچھا نہیں, ایک اور بہت امپورٹنٹ چیز کو میں ریویو کروں گا کل کی کلاس سے. دوسری یعنی وہ یہ ہے کہ ہم نے جو کل بات کری تھی نا کہ اللہ تعالیٰ اپنے نبی علیہ الصلوۃ والسلام کو فرما رہے ہیں انک لمن المرسلین, ٹھیک ہے. تو یہ کیا چیز ہے کہ اللہ تعالیٰ آپ صلی اللہ علیہ وسلم کو ری ایشورنس دے رہے ہیں, ٹھیک ہے. تو یہ ری ایشورنس انتہائی ضروری ہوتی ہے جب آپ نے کسی سے کوئی کام کروانا ہوتا ہے نا, بڑا کام کروانا ہو تو اور زیادہ ری ایشورنس کی ضرورت پڑتی ہے, چھوٹا کام کروانا ہو تو بھی ری ایشورنس کی ضرورت پڑتی ہے, ٹھیک ہے. تو یہ چیز بہت ضروری ہوتی ہے اور ہمیں اپنی اولاد کے ساتھ یہی رویہ جو ہے وہ رکھنا ہوتا ہے, ٹھیک ہے. یعنی پازیٹیو ری انفورسمنٹ بھی اس کو آپ کہہ سکتے ہیں, ٹھیک ہے, کہ ان کو انکریج کرنا, ان کی اچھائی کے اوپر ان کی زیادہ تعریف کرنا, ٹھیک ہے. غلطی کے اوپر اصلاح یہ تو آگے آ رہا ہے, ٹھیک ہے نا, یہ بھی کرنا ہے. لیکن ہم کبھی غلطی کے اوپر اصلاح تو کر بھی دیتے ہیں لیکن اچھائی کے اوپر انکریج نہیں کرتے. تو یہ بھی تربیت کا حصہ ہے کہ اپنی اولاد کے ساتھ بہت محبت کرنا اور اس محبت کا اظہار بھی کرنا, ٹھیک ہے. ان کو باقاعدہ اسپیشلی جب چھوٹے ہوتے ہیں تو زیادہ لپٹانا, کہتے ہیں نا گود میں لینا, لپٹانا, چومنا, رائٹ, پیار کرنا, ٹھیک ہے. اس طریقے سے نا والدین جو ہیں, باپ بھی اور بیٹے اور ماں بھی, ٹھیک ہے, اولاد کے ساتھ اس طریقے سے ایک گہرا تعلق ہونا چاہیے, ٹھیک ہے. تو یہ ساری چیزیں جو ہوتی ہیں نا, یہ اکثر ہمیں معلوم نہیں ہوتی یا ہم نے ان کی طرف دھیان نہیں دیا ہوتا, اور ہم جو ہے وہ ان چیزوں کے بغیر ہی اپنے اولاد کی پرورش کر رہے ہوتے ہیں. پرورش کو ہم کیا چیز سمجھتے ہیں؟ کھانا پلانا, ٹھیک ہے نا, کھانا کھلانا اور پانی پلانا, یہ ہمارے نزدیک پرورش ہے. اور اسکول میں داخل کرا دینا, مہنگی مہنگی فیزیں دے دینا, اس کو ہم اور بھی زیادہ اچھی پرورش سمجھتے ہیں, ٹھیک ہے. لیکن یہ پرورش جو ہے یہ تربیت نہیں بن سکتی. تربیت ایک الگ چیپٹر ہے پورا کا پورا, اور یہ چیپٹر جو ہے نا یہ الہام نہیں ہوتا ہمیں کہ ایسے تربیت کرنی ہے, دل کے اندر بات آ رہی ہے اور جو ہے وہ وہی اتر رہی ہے, کوئی اس قسم کی چیز ہو رہی ہے. یہ تربیت جو ہے یہ سیکھنی پڑتی ہے, ٹھیک ہے. جس طرح تعلیم سیکھنی پڑتی ہے نا, اسی طرح سے تربیت بھی سیکھنی پڑتی ہے. تربیت کے بہت سے ایسے چیزیں ہوتی ہیں جو کہ ہمیں نہیں معلوم ہوتی ہیں, ٹھیک ہے. تو سیکھے بغیر نہیں آتی ہے, اس وجہ سے تربیت کو سیکھنے کا انتظام کرنا چاہیے, ٹھیک ہے. اس کے لیے کتابیں موجود تو ہیں, ٹھیک ہے, تربیت اولاد کے اوپر کتابیں موجود ہیں, بیانات مستقل موجود ہیں, ٹھیک ہے. خصوصاً ہمارے جو شیخ ہیں انہوں نے بہت زیادہ بیانات کیے ہیں اس موضوع کے اوپر, پورے پورے یعنی رمضان المبارک کے اعتکاف کے بیانات صرف اور صرف تربیت اولاد کے موضوع پر کیے ہیں. اس کے علاوہ اور بھی باقاعدہ بکس کی شکل میں وہ موجود ہیں. تو بے شک یہ تھیوریٹیکل شکل میں یعنی کتابی اور بیانات کی شکل میں موجود ہے, لیکن ایٹ دا سیم ٹائم یہ بات بھی یاد رکھیں کہ یہ کوئی لکھا پڑا نصاب نہیں ہے, یہ کوئی کریکولم نہیں ہے کہ جس کو آپ کسی بیان میں سن کر کے اور کتاب سے پڑھ کر کے آپ کو سارا کچھ سمجھ میں آ جائے گا, بلکہ یہ تربیت جو ہے یہ جڑنے سے آتی ہے, ٹھیک ہے. کیونکہ یہ اس کے اندر اتنے سارے ڈفرینٹ ایسپیکٹس होते हैं, इतने सारे डिफरेंट टॉपिक्स होते हैं जो कि वक्तन फवक्तन ना जब आप किसी शेख के साथ जुड़ते हैं, उनकी क्लासेस लेते हैं, उनसे मशवरा करते हैं, तो ये चीजें यानी ऑन द फ्लाई या ऑन द स्पॉट जो है ये आती रहती है। कोई बात आपने पूछी, उसके जवाब में आपको कोई उस कोई चीज कोई टिप मिली, ठीक है। तो इस तरह से टिप्स की शक्ल में ये चीजें जो है ये मुस्तकिलन मिलती रहती हैं, ठीक है ना। किताब के अंदर तो एक जनरल बात की गई होती है ना, बयान के अंदर या किताब के अंदर, लेकिन एक ये भी तो होता है ना कि जी मेरे मखसूस हालात के अंदर मुझे कैसे बिहेव करना है अपने बच्चे के साथ, ठीक है ना। मेरा बच्चा जो है वो ऐसे मिसबिहेव कर रहा है तो मुझे उसकी कैसे इसलाह करनी है, या मेरे बच्चे ने ये अचीवमेंट करी है तो अब मुझे उसकी कैसे जो है वो इनकरेजमेंट करनी है। तो ये टॉपिक्स जो है ना ये किताबी टॉपिक्स नहीं होते हैं, ये रियल लाइफ मजामीन होते हैं, रियल लाइफ टॉपिक्स होते हैं। फॉर एग्जांपल जैसे आप अभी सूरह यासीन की तफसीर की क्लास में जुड़ी, आपकी नीयत ये थी कि जी मैं कुरान की तफसीर को सीख, लेकिन इस तफसीर के अंदर इन्नक लमिनल मुरसलीन इस आयत की जब तफसीर अल्लाह ताला ने बयान फरमाई यानी करवाई, ठीक है, तो उसके अंदर दिल में यह बात डाल दी कि अल्लाह ताला जिस तरह अपने नबी की पॉजिटिव रीइंफोर्समेंट कर रहे हैं, रीअश्योरेंस दे रहे हैं, उसी तरीके से हमने अपनी औलाद को भी पॉजिटिव रीइंफोर्समेंट करनी है, ठीक है ना। तो ये तो यानी अनप्लान्ड था ना, ये तो कोई हमने सोचा कोई थोड़ी था इस तरीके से आपके सामने बयान करेंगे, लेकिन अल्लाह ने दिल में बात डाल दी। तो इस तरीके से ना जब हम इंगेज होते हैं ना, मुस्तकिलन इन्वॉल्व होते हैं किसी ऐसे तालीमी और तरबियत वाले सिलसिले के अंदर, तो फिर हमें अल्लाह ताला बहाने बहाने से ऐसे मैसेजेस पहुंचवाते रहते हैं। टीचर को या शेख को सिर्फ सबब के तौर पर अल्लाह इस्तेमाल फरमाते हैं, असल में तो ये सारी चीजें अल्लाह से डायरेक्टली आ रही है, यानी अल्लाह ताला से आ रही होती है। सोर्स तो अल्लाह ताला है ना, टीचर तो सबब होता है। तो पॉइंट टू बी नोटेड इज कि तरबियत जो है वो असलन जुड़ने से आती है, ठीक है, और इसके लिए बहुत सारे काम अपने अंदर भी इंसान को करने पड़ते हैं, यानी कुछ मिजाज अपना पैदा करना पड़ता है, ठीक है। यानी इन अदर वर्ड्स औलाद की तरबियत करने से के लिए शर्त वो है अपनी तरबियत करना, ठीक है। औलाद की तरबियत करने के लिए शर्त क्या है कि वालिदैन अपनी तरबियत पहले का इंतजाम करें, अपनी पहले तरबियत करें या करवाएं, ठीक है। अगर अपनी तरबियत नहीं हुई तो औलाद की क्या खाक तरबियत करेंगे, ठीक है। अपने अंदर तहम्मुल मिजाजी नहीं है, अपने अंदर गलती को एक्सेप्ट करने का जज्बा नहीं है, हौसला नहीं है कि हम अपनी गलती को एक्सेप्ट कर सकें, नादिम हो सके अपनी गलती के ऊपर, हम नसीहत करने वाले के ऊपर चढ़ जाते हैं, राइट, उस पर गुस्सा होना शुरू हो जाते हैं। तो जब हमारे अंदर ये मिजाज नहीं है तो औलाद जब गलती करती है तो हम उससे कैसे एक्सपेक्ट करते हैं कि वो नादिम हो अपनी गलती के ऊपर, वो शर्मिंदा हो अपनी गलती के ऊपर, वो एक्सेप्ट करे अपनी गलती को, राइट। तो पहले माँ बाप को अपने अंदर ये सिफत पैदा करनी होगी ना, उसी तरह तहम्मुल वाली सिफत होती है। दीन क्या है, ये दीन जो है ये कुछ लिखी पड़ी चीजों का नाम तो नहीं है ना खाली, ये तो पूरा जिंदगी गुजारने का एक सलीका है, एक तरीका है जो कि हमारे खालिक ने हमें बताया कि भाई मैंने तुम्हें बनाया है, मैं तुम्हें बताऊंगा कि तुमने कैसे जिंदगी गुजारनी है अगर तुम कामयाब होना चाहते हो, राइट। तो ये है दीन, ठीक है, जिंदगी गुजारने का तरीका। अब इस पूरे के पूरे तरीके को भाई हम सीखेंगे तब हमें समझ में आएगा ना कि जी हमने कैसे करना है, जब खुद कैसे करना है समझ में आएगा तो फिर औलाद को भी समझा सकेंगे कि बेटा आपने ऐसे करना है, बेटी आपने ऐसे करना है और ऐसे नहीं करना है, ठीक है। बहुत सारी चीजें होती हैं जो कि इंसान को सीखनी पड़ती हैं। ये हम अपने वालिदैन से, अगर उन्होंने हमारी तरबियत की होती है अच्छे तरीके से तो वालिदैन से भी सीखते हैं, और ये हम अपने मशायख से और उलमाए कराम से भी सीखते हैं, ठीक है जी। इसके बाद हम आयात जो लेके चल रहे हैं, तो इसमें एक आयत है आयत नंबर 5, तंजील अल अजीज रहीम, ठीक है। तो इसमें एक लफ्ज है तंजील, के ये जो कुरान है ना ये उतारा जबरदस्त रहम वाले ने, अल अजीज अल रहीम ने। तो लफ्ज तंजील ये भी बड़ा इंटरेस्टिंग लफ्ज है, ठीक है, क्योंकि तंजील का जो लफ्ज है ये उर्दू के अंदर हम कहते हैं नाजिल किया, उतारा, लेकिन अरबी जुबान में इसके लिए दो मुख्तलिफ अल्फाज इस्तेमाल होते हैं, एक है तंजील और दूसरा है इंजाल, ठीक है ना। दोनों का जो लुब्बे लुबाब है वो उर्दू जुबान में नाजिल करना है, तंजील का भी और इंजाल का भी, लेकिन अरबी जुबान की नजर से हम देखें तो दोनों के मानी में काफी फर्क है। ठीक है, इंजाल का मतलब जो होता है वो होता है एकदम से नाजिल कर देना, ठीक है, इंजाल हो जाना जैसे बड़े लोग समझते हैं इस लफ्ज को, ठीक है, एकदम से, ठीक है। और तंजील क्या चीज होती है? तदरीजन नाजिल होना, ठीक है, थोड़ा थोड़ा करके नाजिल होना। तो कुरान जो है वो अल्लाह ताला ने इंजाल कैसे फरमाया और तंजील कैसे फरमाया, किसी को मालूम है कुरान का इंजाल से क्या मुराद है और कुरान की तंजील से क्या मुराद है? कोई अगर आप ऐसे जवाब दे, कुरान का इंजाल भी हुआ और कुरान का तंजील भी हुआ और इस महीने से इसका बड़ा गहरा ताल्लुक है, कोई बता सकता है? थोड़ा सा इंटरेक्शन, यानी इंटरेक्शन की खातिर आप लोगों से सवाल जवाब करते रहेंगे इंशाल्लाह। कुरान का इंजाल और कुरान की तंजील, क्या फर्क है दोनों में? हुआ दोनों, लौहे महफूज से इंजाल हुआ, ठीक है, माशाल्लाह, बिल्कुल सही जवाब दिया। इंजाल कहां पर हुआ? लौहे महफूज से आसमान दुनिया तक, डायरेक्टली फ्रॉम लोहे महफूज, ठीक है। और तंजील किधर हुई? इंजाल हुआ लैलतुल कदर में, ठीक है, दूसरी क्लास में जवाब दिया। और लैलतुल कदर रमजान मुबारक में होती है, तो इंजाल जो है वो लैलतुल कदर में लोहे महफूज से आसमान दुनिया पर हुआ और तंजील हुआ फिर दुनिया, ठीक है, यानी दुनिया के अंदर आसमान दुनिया से नबी अलैहिस्सलाम के ऊपर 23 साल में तंजील हुआ कुरान का तदरीजन, राइट, 23 साल का अरसा लगा इसके तंजील के अंदर, ठीक है। तो ये बात मैं आपसे कर क्यों रहा हूं, खाली ये नहीं बताना मकसूद नहीं है कि इन दोनों अल्फाज में फर्क क्या है, बल्कि असल मकसद जो है ना इस आजिज का ये है कि आपके सामने अरबी जुबान को सीखने की अहमियत को उजागर किया जाए कि अरबी जुबान सीखे बगैर एक पढ़ा लिखा मुसलमान जो है ना वो हकीकत में मुसलमान कहलाने के काबिल नहीं है, ठीक है। और वो क्यों? सिर्फ ये नहीं कि जी कुरान नहीं समझ सकता और हदीस नहीं समझ सकता इस वजह से कहलाने के काबिल नहीं है, बल्कि असल वजह उसकी ये है कि इस पढ़े लिखे मुसलमान ने अंग्रेजी जुबान को सीखा होता है, राइट, अंग्रेजी जुबान की ग्रामर पढ़ी होती है, बड़े सालों तक उसने अपने स्कूल के अंदर फिर कॉलेज के अंदर अंग्रेजी जुबान की गहराई में होता है। और कुरान की जो जुबान है, अल्लाह का कलाम किसके अंदर है, जन्नत की जो जुबान है, अल्लाह के नबी अलैहिस्सलाम की जुबान है, उसको पढ़ने में इसने कोई वक्त नहीं लगाया होता तो ऐसा शख्स कहला सकता है मुसलमान, काबिल है मुसलमान कहलाने के? हरगिज नहीं, ठीक है। तो इस वजह से जिन्होंने अंग्रेजी जुबान सीखी है ना उनके ऊपर तो ये वाजिब हो गया, जिन्होंने अंग्रेजी जुबान सीखी है उनके ऊपर तो अरबी जुबान की ग्रामर पढ़ना, बेशक आप आलमा ना बने, आप आलिम ना बने, वो फर्ज नहीं है, वो वाजिब नहीं है, ठीक है ना। आलिम से पूछना वाजिब है, आलिम बनना वाजिब नहीं है, लेकिन अरबी जुबान को की ग्रामर को पढ़ना उस मुसलमान के लिए जिसने अंग्रेजी जुबान की ग्रामर को पढ़ा है उसके ऊपर तो ये वाजिब है। ये यानी होता ना बेगैरती की बात है ना, ये तो राइट बेगैरती ही की बात है ना, इसको क्या कहेंगे। तो अगर बेगैरती के इस लेबल को अपने ऊपर से हटाना है, बेशर्मी के बेगैरती के लेबल को अपने ऊपर से हटाना है, तो अरबी जुबान की ग्रामर पढ़नी पड़ेगी, ठीक है ना, पढ़नी पड़ेगी। आलिम बनने को कोई नहीं कह रहा, आलिम बनने को कोई नहीं कह रहा, वो अल्लाह ने तौफीक दी वो भी बन जाइएगा, ठीक है, लेकिन अरबी जुबान तो पढ़नी पड़ेगी। और इसके बाद दूसरा इसका रुख क्या है? इसका दूसरा रुख यह है कि अपने बच्चों को जो हम अंग्रेजी जुबान पढ़वा रहे हैं, राइट, और खूब उसके ऊपर मेहनतें करते हैं और सबसे अच्छा स्कूल ऐसा तलाश करते हैं जहां पर कि अंग्रेजी जुबान उनको अच्छी आ जाए, राइट, तो इसमें और डबल बेगैरती, डबल बेशर्मी, राइट, कि अपने बच्चों को भी यानी खुद गलती कर ली ना तो उसका इजाला किया और बच्चों से भी वही गलती करवा रहे हैं। तो भाई बेशक पढ़वाएं अंग्रेजी लेकिन अरबी से उनको फारिग नहीं कर सकते, ठीक है ना, अरबी से उनको दूर नहीं रख सकते कि भाई अरबी जो है ना वो तो उनकी मर्जी, बड़े होंगे तो खुद चूज करेंगे कि जी उन्होंने अरबी पढ़नी है कि नहीं पढ़नी। अच्छा अंग्रेजी क्यों नहीं खुद चूज कर सकते? अंग्रेजी भी उनके ऊपर छोड़े ना कि जी जब बड़े हो जाएंगे तो फिर फैसला करेंगे अंग्रेजी पढ़नी है कि नहीं पढ़नी। अंग्रेजी तो हमने पढ़वानी है, राइट, हमने सारे असबाब मुहैया करने उनकी अंग्रेजी पढ़ने के लिए, तो भाई अरबी ने क्या कसूर किया है, ठीक है, अरबी ने क्या कसूर किया है, कुरान ने क्या कसूर किया है, नबी अलैहिस्सलाम ने क्या कसूर किया है, ठीक है। तो बच्चों के लिए भी इंतजाम करना है अरबी ग्रामर पढ़ाने का। स्कूल नहीं मिल रहा आपको तो कोई बात नहीं, प्राइवेट ट्यूशन करवाएं, राइट, खुद सीखें और फिर सिखाएं, जैसे भी करें, लेकिन अरबी ग्रामर से अपने बच्चों को महरूम नहीं कर सकते। दिस इज नॉट एन ऑप्शन, राइट, अंग्रेजी में बोलते हैं तो ज्यादा समझ में आ जाती है ना, दिस इज नॉट एन ऑप्शन, ठीक है। तो तंजील और इंजाल का जो फर्क है वो अरबी जुबान की ग्रामर पढ़ने से आता है, उसके बगैर तो नहीं आएगा, और इस तरह के बेशुमार और चीजें। इसके बाद हम आगे चलते हैं कि लितुंजर कौम मा उन्जर आबाउहुम फहुम गाफिलून, ठीक है, अल्लाह ताला फरमाते हैं कि ताकि के आप डराएं एक कौम को कि डर नहीं सुनाया उनके बाप दादों ने, डर नहीं सुना उनके बाप दादों ने, सो उनको खबर नहीं, ठीक है। इसके बारे में मुफ्ती शफी रहमतुल्लाह अलैह जो फरमाते हैं वो हम पहले पढ़ लेते हैं और उसके बाद इसके बारे में बात करेंगे इसके साथ साथ, कि इससे मुराद जो है अरब है। मानी ये है कि इनके आबाओ अजदाद में कोई नज़ीर यानी पैगम्बर अरसा दराज से नहीं आया, और आबाओ अजदाद से मुराद करीबी आबाओ अजदाद हैं, क्योंकि उनके जद्द आला हजरत इब्राहिम अलैहिस्सलाम और उनके साथ हजरत इस्माइल अलैहिस्सलाम के बाद कई सदियों से, कितनी सदियों से अरब में कोई पैगंबर नहीं आया, ठीक है। यानी जो जद्द आला थे उनके 500 साल पहले या बल्कि कई हजार साल पहले हजरत इब्राहिम अलैहिस्सलाम, वो तो पैगंबर थे, इस्माइल अलैहिस्सलाम भी पैगंबर थे, लेकिन उनके बाद अरबों में कोई पैगंबर नहीं आया, ठीक है। और ये एक कंफर्म बात है कि अरबों में में पैगंबर जो है वो सिर्फ वही थे, जबकि ऑन द पैरेलल बिल्कुल बराबर में जो फलस्तीन का इलाका था, शाम का इलाका था, मिस्र का इलाका था, इराक का इलाका था, वहां पर मुस्तकिल पैगंबर आ रहे हैं, मुस्तकिल। कितने बनी इसराइल के 10,000 अंबिया का तो किताबों में लिखा हुआ है, 10,000 अंबिया वहां पर आ रहे हैं, और यहां पर सरजमीन अरब के अंदर एक भी नहीं आ रहा, राइट, तो कैसे होगा, ठीक है। तो कैसे होगा, वैसे होगा जैसे कि उन्होंने आगे फरमाया कि अगरचे दावत तबलीग और इंजार तबशीर का सिलसिला बराबर जारी रहा, ठीक है, डराने का सिलसिला और खुशखबरियां देने का सिलसिला जो कि नबी का काम होता है, बशीरा व नजीरा, ये किसका काम होता है, नबी का, ठीक है ना। तो ये काम कौन करता रहा, ये नबी के जो अंबिया के वारिस थे, उलमाए कराम, उस जमाने में भी उलमाए कराम होते थे, ठीक है ना। तो ये उलमाए कराम के जरिए से अल्लाह ताला ये काम करवाते रहे, ये काम जारी रहा अरब के अंदर भी, जिसका जिक्र कुरान करीम की आयत में भी है जो खुलासे तफसीर में आ चुकी है। और आयत क्या है कि यानी आयत जो आ चुकी है वो खुलासे तफसीर में ये थी कि अम जाअहुम मा लम याति आबाअहुमुल अव्वलीन, ठीक है, यानी क्या कुरान उनके पास कोई ऐसी चीज लाया जो उनके आबा के पास नहीं आई थी, यानी इनके आबाओ अजदाद जो थे ना कुरैश के, तो उनके पास भी ये बुनियादी पैगामात आए थे, यानी तौहीद, ठीक है, तौहीद का जो पैगाम था इनके आबाओ अजदाद के पास भी आया था, ठीक है। तो फरमाते हैं कि यानी खुलासे तफसीर में लिखा था कि ये हमेशा उनके आबाओ अजदाद में भी जारी रही है, ठीक है। तो ये जो एक कॉन्सेप्ट कभी हमारे दिलों में पैदा हो जाता है कि जी ये जो काफिर है ना, तो इनको तो पता ही नहीं कि अल्लाह ताला एक है और अल्लाह ताला के नबी होते हैं और आखिरत ये होती है, इनको तो पता ही नहीं कुछ। तो फिर इनको जब पता ही नहीं तो फिर ये इनसे क्या सवाल जवाब होगा, ठीक है, और इनको क्यों अजाब होगा जबकि इनको पता ही नहीं। लेकिन ऐसा नहीं होता, ठीक है, ऐसा कभी भी नहीं होता। जितने काफिर इस दुनिया के अंदर हैं, ठीक है, उन काफिरों तक अल्लाह ताला पैगाम किसी ना किसी शक्ल में पहुंचा देते हैं, ठीक है ना। ये पैगाम पहुंचवाना जो है ना, ये अल्लाह ताला का काम है। अल्लाह ताला उसके लिए अंबिया को कभी वसीले के तौर पर इस्तेमाल करते हैं, अल्लाह ताला कभी उसके लिए औलिया को और उलमाए कराम को वसीले के तौर पर इस्तेमाल करते हैं, ठीक है ना। लेकिन पैगाम पहुंचाना ये बंदों का काम नहीं होता, ये अल्लाह का काम होता है। बंदे तो बतौर वसीला और सबब के इस्तेमाल हो रहे होते हैं, तो जब अल्लाह ताला कोई काम करते हैं ना, तो उसके अंदर फिर कोई कमी बेशी नहीं होती, उसके अंदर कोई फॉल्ट्स नहीं होते कि इधर पहुंचाया उधर नहीं पहुंचाया, फलाने लोग रह गए और दूसरे लोग जो है वो मुस्तफीद हो गए, राइट। ये ऐसा नहीं होता क्योंकि ये अल्लाह का काम है, अल्लाह के काम में फॉल्ट्स जो है ये नहीं होती, ठीक है ना। तो अगर हम इस तरह की बात कभी कर देते हैं ना, ठीक है, कि भाई उधर तो नहीं पहुंचा, काश के इधर भी पहुंच जाता, ठीक है ना। कुछ लोग माशाल्लाह जज्बात में आकर के इस तरह की बातें करना शुरू कर देते हैं, भाई फलाने शेख साहब जो हैं अगर वो उधर भी पहुंच जाते तो कितना फायदा हो जाता है ना, अगर फलाने शेख साहब उधर भी पहुंच जाते तो कितना फायदा हो जाता। तो भाई शेख साहब जो है क्या खुद पहुंचते हैं कहीं पर, है वो खुद उनके बस में है कि वो हर जगह पहुंच करके जो है वो लोगों को फायदा पहुंचाते रहे। अल्लाह ताला उनको पहुंचाता है, और अगर अल्लाह ताला ने फलाने शेख साहब को फलानी जगह पर नहीं पहुंचाया है ना, तो इसमें अल्लाह ताला की हिकमत है, अल्लाह ताला की मर्जी है। अल्लाह ताला जहां पर जितनी जरूरत, जितनी नीड होती है ना, अल्लाह ताला उसके मुताबिक जो है वो मामला करते हैं, ठीक है। तो हम जो है ना वो अल्लाह ताला की मुशीर ना बना करें, हम अल्लाह ताला के बंदे बनने की कोशिश करें। हमारा काम है बंदगी, बंदगी इख्तियार करना, मुशाविरत इख्तियार करना हमारा काम नहीं है, ठीक है, कि अल्लाह ताला को मशवरे दे रहे हैं या अल्लाह ताला के जो काम है ना उसके ऊपर कमेंट्स दे रहे हैं कि काश के ये हो जाता तो कितना अच्छा होता और वो हो जाता, और ये तौहीद का पैगाम पहुंचा देना, तो ये तो अल्लाह ताला का काम है डायरेक्ट, राइट। इसके अंदर अगर हम अपनी तरफ से इस किस्म के बातें करेंगे ना, तो ये काफी सीरियस ऑफेंस है। क्या है ये काफी सीरियस ऑफेंस है, ठीक है ना। तो हमें इस तरह की बातें नहीं करनी चाहिए। जज्बात में आकर के हम समझते हैं हम जो चाहे कह दें, राइट। पीर साहब से जो है वो ज्यादा मोहब्बत फील हो रही है तो अब जो चाहे कहें तो कहना शुरू करते हैं पीर साहब के लिए, ठीक है ना। उधर पहुंच जाते पीर साहब तो कितना फायदा होता, उधर पहुंच जाते शेख साहब तो कितना फायदा हो जाता, राइट। इसकी इजाजत नहीं है, ठीक है ना। ये चीज हमें कहीं ज्यादा महंगी ना पड़ जाए, इस वजह से ऐसी बातें हरगिज नहीं करनी चाहिए, ठीक है। तो अरब के अंदर भी यही हुआ कि अल्लाह ताला ने पैगाम पहुंचाया था, भाई जितनी जरूरत थी उतना पैगाम पहुंचाया, ठीक है, और जितनी जरूरत नहीं थी उतना नहीं पहुंचाया, ठीक है। ये कैलकुलेशंस अल्लाह ताला की तरफ होती है ना। आगे चलें तो फरमाते हैं कि जी रहमत खुदावंदी ने किसी कौम मिल्लत को दावत व अंदाज से, दावत व इंजार से किसी जमाने और किसी खित्ते में महरूम नहीं रखा, ठीक है ना। प्रिंसिपल की बात पढ़ ली, सुन ली, याद रहेगी इंशाल्लाह कि अल्लाह ताला ने किसी खित्ते को, किसी जमाने और किसी खित्ते में महरूम नहीं रखा किसी भी कौम मिल्लत को, ठीक है ना। तो अब जो है वो हम इंडिया के बारे में बातें ना क्या करें कि इंडिया के हिंदुओं तक दावत नहीं पहुंची, या न्यूजीलैंड के जो वो लोग थे उन तक दावत नहीं पहुंची, राइट, और अमरीका के फलाने गाँव के अंदर दावत नहीं पहुंची, राइट। इस किस्म की बातें हम नहीं कर सकते, ये अल्लाह ताला की कुदरत के अंदर जो है ना वो अपनी तरफ से यानी एतराज शामिल करना कहलाएगा। मगर ये जाहिर है कि अंबिया की तालीम ठीक है तो वो असर नहीं रखता, से मुराद कि इसकी इंटेंसिटी वैसी नहीं होती, ये इंटेंसिटी डेफिनेटली डिफरेंट होती है। भाई नबी रसूलुल्लाह सलाम हमारे सामने आ जाए, राइट, तो क्या इंटेंसिटी होगी आप सलाम के आने की, डेफिनेटली बहुत ज्यादा इंटेंसिटी होगी, राइट, हम तसव्वुर ही नहीं कर सकते, ठीक है ना। लेकिन हम इस इंटेंसिटी के मुतहम्मिल नहीं हो सकते, समझ रही है इस बात को, हम इस इंटेंसिटी के मुतहम्मिल नहीं हो सकते। 500 मेगावाट्स का जो टर्बाइन होता है ना, टर्बो इंजन, जिससे कि इतनी एनर्जी प्रोड्यूस होती है, वो हमारे सामने ला करके रख दिया जाए तो हम क्या उसको बर्दाश्त कर सकते हैं, हम कितना बर्दाश्त कर सकते हैं। वो 220 का जो हमारे घर के अंदर आता है ना इलेक्ट्रिक करंट, हम उसके मुतहम्मिल हो सकते हैं ना, राइट, हम उसके ज्यादा के मुतहम्मिल ही नहीं हो सकते। जाहिर है 220 के अंदर और 500 मेगावाट्स के अंदर फर्क तो है ना, इंटेंसिटी का फर्क है ना, राइट, लेकिन हम मुतहम्मिल नहीं हो सकते, ठीक है ना। तो इस वजह से ना ये जुमला भी बिल्कुल ठीक है जो हजरत ने लिखा है कि असर डिफरेंट होता है, ठीक है ना, लेकिन तहम्मुल भी डिफरेंट होता है, बर्दाश्त भी डिफरेंट होती है, ठीक है। तो अल्लाह ताला जो है वो सिर्फ ये नहीं कि जी नबी अलैहिस्सलाम को पहुंचाना या नबी अलैहिस्सलाम की तरफ से अल्लाह ताला फैसले करते हैं, बल्कि अल्लाह ताला ऑडियंस को भी देखते हैं कि भाई ऑडियंस किस काबिल है, ऑडियंस को किस चीज की जरूरत है, राइट। तो ऑडियंस को भी सामने रख करके अल्लाह ताला के फैसले होते हैं। तो इस वजह से ना हम जो फैसले करते फिरते हैं ना, तो वो हम सिर्फ वन साइडेड फैसले करते हैं, صرف یہ دیکھتے ہیں کہ نبی علیہ الصلوۃ والسلام کتنے بڑے تھے, شرم آپ یعنی خالی اس ڈائریکشن سے دیکھ رہے ہوتے ہیں, وہ اتنے بڑے تھے جی, وہ آ جاتے تو مسئلے ہی سارے کے سارے حل ہو جاتے, رائٹ. ہم یہ نہیں دیکھ رہے ہوتے کہ دوسری سائڈ پہ کس قسم کے لوگ ہیں, جبکہ اللہ تعالیٰ کے سامنے کمپریہنسو پکچر ہوتی ہے, رائٹ. وہ ہر چیز کو دیکھ رہے ہوتے ہیں, اس کے مطابق اللہ تعالیٰ کے فیصلے ہوتے ہیں. ٹھیک ہے, تو فرمایا کہ ان کے نائبوں کے ذریعے پہنچنا وہ اثر نہیں رکھتا جو خود نبی یا پیغمبر کی دعوت و تعلیم کا ہوتا ہے, اس لیے آیت مذکورہ میں عربوں کے متعلق یہ فرمایا گیا کہ ان میں کوئی نظیر نہیں آیا, نہیں اللہ نے بھیجا نہیں کوئی نظیر. اچھا, ایک قرآن کی سورت ہے چھوٹی سی, تیسویں پارے کے اندر, جس کے اندر اللہ تعالیٰ نے اس بات کو بیان کیا کہ کب نبی علیہ الصلوۃ والسلام کی ضرورت ہو گئی. ٹھیک ہے, وہ کون سی سورت ہے جی, کب جو ہے نبی علیہ الصلوۃ والسلام کی جو نیڈ تھی, ضرورت تھی, وہ دنیا کے اندر پیدا ہو گئی, کسی کو یاد ہے؟ اللہ تعالی فرماتے ہیں ایک سورت جنہوں نے تفسیر پڑھی ہے ماشاءاللہ دو دو تین تین سال لگا کر کے, تیسویں پارے کی کم از کم, نبی علیہ الصلوۃ والسلام کی ضرورت, محمد الرسول اللہ. کب آڈینس اس قابل ہو گئی کہ نبی کو اللہ تعالیٰ نے اپنے خزانے میں جو ایک ہیرا, ایک اللہ تعالیٰ کے محبوب, ان کو اس دنیا کے اندر اتارا؟ نہیں, اللہ تعالیٰ فرماتے ہیں لم یکن الذین کفروا من اہل الکتاب والمشرکین منفکین حتی تأتیہم البینہ, رائٹ, کہ یہ کفار اور مشرکین جو ہیں وہ اس لیول پہ پہنچ چکے تھے کہ اب ان کے اندر البینہ کے بغیر اور کوئی چارہ نہیں تھا, البینہ کی ضرورت پڑ گئی تھی, یہ اس لیول پہ پہنچ چکے تھے. ٹھیک ہے نا, اور البینہ کیا چیز ہوتی ہے, رسول من اللہ یتلو صحف مطہرہ, رائٹ, یہ اللہ تعالی کے رسول جو کہ صحف مطہرہ سے تلاوت کرتے ہیں, یعنی کتاب اور رسول کا مجموعہ, قرآن اور محمد رسول اللہ کا مجموعہ, یہ ہے ان یہ البینہ. ٹھیک ہے, تو جب ایسا معاملہ دنیا کے اندر ہو گیا نا, تو اس کے بعد پھر اللہ تعالیٰ کی کیلکولیشن کے حساب سے رسول مع کتاب کو نازل ہونے کا وقت آ گیا. اس سے پہلے یہ وقت نہیں آیا تھا. اس سے پہلے کیا نیڈ تھی, وہ نیڈ علماء اور مشائخ کے ذریعے سے پوری ہو رہی تھی. ٹھیک ہے نا, تو بس نہیں اتارے گئے اس سے پہلے نذیر اور بشیر, یعنی جو پیغمبر ہوتے ہیں وہ اتارے نہیں گئے, اور جب پیغمبر کی ضرورت پوری ہو گئی تو اس کے بعد پھر اللہ تعالیٰ نے پیغمبر کو بھی اتار دیا. ٹھیک ہے نا, تو یہ اللہ تعالیٰ کی کیلکولیشن ہوتی ہے. اس کیلکولیشن کو ہمارے لیے سمجھنا ہی بڑا مشکل کام ہے. ٹھیک ہے, لیکن الحمدللہ اگر انسان تقوی اختیار کرے تو یہ باتیں اللہ تعالیٰ بھی سمجھا دیتے ہیں. اچھا, اس کے بعد فرماتے ہیں کہ لقد حق القول على اکثرهم فهم لا يؤمنون انا جعلنا في اعناقهم اغلالا. ٹھیک ہے, مراد یہ ہے کہ حق تعالیٰ نے کفر و ایمان اور جنت و دوزخ کے دونوں راستے انسان کے سامنے کر دیے, اور ایمان کی دعوت کے لیے انبیاء اور کتابیں بھی بھیج دیں, پھر انسان کو اتنا اختیار بھی دے دیا کہ وہ اپنے بھلے برے کو پہچان کر کوئی راستہ اختیار کرے جو, ٹھیک ہے, تو اللہ تعالیٰ نے ہمیں اختیار دیا ہے کہ ہم چوز کر سکتے ہیں بٹوین رائٹ اینڈ رانگ. ٹھیک ہے نا, یعنی علم نہیں دیا, اختیار دیا چوز کرنے کا, لیکن ساتھ ساتھ یہ شرط لگا دی کہ تم اگر صحیح چیز کو اختیار کرو گے تو تمہیں ہم جزا دیں گے, اور اگر غلط راستے کو اختیار کرو گے تو ہم تمہیں سزا دیں گے. ٹھیک ہے, تو اختیار انسان کے پاس اللہ تعالیٰ نے دیا ہے, اور اس اختیار کی بنیاد پر ہی پھر حساب کتاب ہوتا ہے. تو فرمایا کہ جو بد نصیب نہ غور و فکر سے کام لے, نہ دلائل قدرت میں غور کرے, نہ انبیاء کی دعوت پر کان دھرے, نہ کی کتاب میں غور و تدبر کرے, تو اس نے اپنے اختیار سے جو راہ اختیار کر لی تو حق تعالی اسی کے سامان اس کے لیے جمع فرما دیتے ہیں. ٹھیک ہے, جو کفر میں لگ گیا پھر اس کے واسطے کفر بڑھانے ہی کے سامان ہوتے رہتے ہیں. اسی کو اس طرح تعبیر فرمایا, لقد حق القول علی اکثرہم فہم لا یؤمنون, یعنی ان میں سے بیشتر لوگوں پر تو ان کے سوئے اختیار کی بنا پر یہ قول حق جاری ہو چکا ہے کہ یہ ایمان نہ لائیں گے. ٹھیک ہے, تو اس کی مثال کیسے سمجھاتے ہیں کہ علماء ایک تمثیل بیان کرتے ہیں کہ جی ایک آدمی جو ہے وہ گویا کہ کھڑا ہوا ہے اور اس کے ایک سائڈ پر پھولوں کا, پھلوں کا اور بہت ہی خوشبودار چیزوں کا, بہت ہی فائدہ مند چیزوں کا ٹوکرا پڑا ہوا ہے. وہ ٹوکرا بڑا ہیوی ہے لیکن اس کے اندر بہت اچھی اچھی چیزیں ہیں, بڑی نفع بخش چیزیں ہیں. اور اس کے دوسرے سائڈ پر ایک ٹوکرا ہے جس کے اندر گلی سڑی گندی بدبودار اور نقصان پہنچانے والی چیزیں موجود ہیں. ٹھیک ہے, اب اس کے پاس نہ اتنی طاقت ہے کہ یہ پھلوں والے ٹوکرے کو اٹھا سکے اور نہ نجاست والے ٹوکرے کو اٹھانے کی اس کے پاس طاقت ہے. اب ایک سٹرونگ مین, ایک پہلوان صاحب جو ہے وہ آگے سے آ جاتے ہیں اور کہتے ہیں کہ بھائی تم ان کو اٹھا تو نہیں سکتے, تم ایسا کرو کہ تم چوز کر لو کہ تم نے اس طرف والا ٹوکرا اٹھانا ہے کہ تم نے اس طرف والا ٹوکرا اٹھانا ہے, بس تم اختیار کر لو, اٹھا کر کے تمہارے سر پر میں رکھ دوں گا اس کو تاکہ تم اس کو لے کر کے چلے جاؤ جہاں تمہیں جانا ہے. ٹھیک ہے, تو اب یہ شخص جو ہے نا اپنے اختیار سے پسند کرتا ہے کہ میں نے پھولوں والا ٹوکرا اٹھانا ہے کہ میں نے نجاست والا ٹوکرا اٹھانا ہے. یہ اٹھا نہیں سکتا, یہ بس اختیار کرتا ہے. اب پہلوان صاحب جو ہے وہ اٹھا کر کے اس کے سر کے اوپر خود رکھتے ہیں. یہی مثال ایک انسان کی ہے کہ اللہ تعالیٰ نے ہمیں صرف چوائس کرنے کا اختیار دیا ہے, باقی جو کام ہوتا ہے نا وہ اللہ تعالیٰ خود کرتے ہیں. یعنی توفیق دینا, توفیق اس کو کہتے ہیں کہ اٹھا کر کے رکھ دینا جو ہے نا سر کے اوپر, یہ ہے توفیق دینا. ٹھیک ہے, تو جب کوئی انسان نیکی کا اختیار کرتا ہے کہ میں نے نیکی کرنی ہے تو اللہ تعالیٰ نیکی کی توفیق دیتے ہیں, اس کے سامنے اسباب آسان کر دیتے ہیں نیکی کرنے کے, کھول دیتے ہیں مواقع, توفیق دے دیتے ہیں اس کو. ٹھیک ہے, اور جو جو ہے برائی کا کوئی اختیار کرتا ہے اس کے لیے اللہ تعالیٰ برائی کے راستے کھلوا دیتے ہیں شیطان کے ذریعے سے. ٹھیک ہے, شیطان کو اس کے اوپر مسلط کر دیتے ہیں, وہ اس کے سامنے پھر نت نئے آئیڈیاز پیش کرتا رہتا ہے. ٹھیک ہے, تو اسی طریقے سے جو شخص برائی کے راستے کو اختیار کرتا ہے اور پھر کرتا ہی چلا جاتا ہے, توبہ کر کے واپس نہیں پلٹتا, تو وہ برائی کے راستے پہ نا اتنا آگے بڑھ جاتا ہے ایونچولی, یعنی الٹیمیٹلی ایونچولی اتنا آگے بڑھ جاتا ہے کہ وہ پھر بغاوت کے راستے کو اختیار کر لیتا ہے, بغاوت بلکہ بغاوت پر اتر آتا ہے. ٹھیک ہے, اور جب یہ بغاوت پر اتر آتا ہے نا تو پھر اللہ تعالی کے ساتھ اس کی دشمنی والا معاملہ شروع ہو جاتا ہے, دشمنی والا معاملہ. ٹھیک ہے, تو دشمنی والا معاملہ جب شروع ہو جاتا ہے تو پھر جیسا دشمن کے ساتھ معاملہ ہوتا ہے ویسے ہی اس کے ساتھ معاملہ ہوتا ہے, تو پھر نا اس کے حالات بہت خراب ہو جاتے ہیں. اور اللہ تعالیٰ پھر اس کا تذکرہ بہت ہی سخت الفاظ میں قرآن میں فرماتے ہیں, جیسے کہ یہاں پر فرمایا. ٹھیک ہے, انا جعلنا فی اعناقہم اغلالا فہیا الی الاذقان فہم مقمحون. ٹھیک ہے, جیسے کہ سورہ بقرہ کے بالکل ابتدا میں اللہ تعالیٰ نے ایسی انسان کے بارے میں فرمایا کہ ان الذین کفروا سواء علیہم انذرتہم ام لم تنذرہم لا یؤمنون. ٹھیک ہے, کہ آپ ان کو ڈرائیں یا نہ ڈرائیں وہ ایمان نہیں لے کر کے آئیں گے. تو یہ عام کافر کے بارے میں بات نہیں ہو رہی ہے, یہ بغاوت ضد اور عناد پر اترے ہوئے کافر کے بارے میں بات ہو رہی ہے. ٹھیک ہے نا, اور اس کے بارے میں پھر اللہ تعالیٰ مزید فرماتے ہیں, ختم اللہ علی قلوبہم وعلی سمعہم. ٹھیک ہے, کہ ہم ان کے کانوں کے اوپر اور ان کے قلوب کے اوپر سیل لگا دیتے ہیں, ختم لگا دیتے ہیں. ٹھیک ہے نا, وعلی ابصارہم غشاوہ ولہم عذاب علیم. ٹھیک ہے, تو یہی مضمون جو ہے وہ یہاں پر سورہ یاسین میں اللہ تعالیٰ نے اسی طرح بیان فرمایا. ٹھیک ہے, تو ایک بات اس سے یہ جو آپ کے سامنے رکھنی ہے وہ یہ ہے کہ جو ہدایت کے ذرائع ہوتے ہیں ہمارے لیے, ٹھیک ہے, کہ ہمیں کن ذرائع سے ہدایت ملتی ہے, ٹھیک ہے, وہ دو ہوتے ہیں. ایک ہوتی ہے اپنی عقل کو استعمال کر کے غور و فکر کرنا, عقل کو استعمال کر کے اللہ کی مخلوق میں غور و فکر کرنا. ٹھیک ہے, اللہ تعالیٰ کی جو نعمتیں ہیں, اللہ تعالیٰ کی طرف سے جو حالات آتے ہیں, آزمائشیں آتی ہیں, رائٹ, ان کے اوپر غور و فکر کرنا, یہ انسان اپنی عقل کو استعمال کر کے کرتا ہے. इसी को उन्होंने लिखा तदब्बर, गौर व फिक्र वगैरह के अल्फाज, ठीक है। दूसरी चीज क्या होती है आप बताएं, मुझे भी शौक होता है आप लोगों से पूछने का, माना कि खुद भी कह सकता था। दूसरी क्या चीज होती है? ओपन बुक क्विज, एक तो हो गया ना गौर व फिक्र, और दूसरा क्या होता है जिसके जरिए से हिदायत मिलती है? हर चीज में एक पैट आंसर तो नहीं दे सकते ना शेख की मानकर, भाई किताब की बात बात हो रही है, किताब में आपको जो चीज पढ़ाई है तो उसी में से सवाल कर रहे हैं, तो फॉलो करें, किताब को सामने रखें, जो पढ़ाई जा रही है उसको देखें। अगर किताब ही सामने नहीं है तो कैसे जवाब देंगे? चले मैं एक जुमला फिर से पढ़ लेता हूँ, जुमले को गौर से सुन ले, ठीक है, कि जो बदनसीब ना गौर व फिक्र से काम ले, ना दलाइल कुदरत में गौर करे, ना अंबिया की दावत पर कान धरे, ना अल्लाह की किताब में गौर व तदब्बुर करे, तो उसने अपने इख्तियार से जो राह इख्तियार की, ठीक है। तो भाई दो चीजें सामने आती है ना, एक तो गौर व फिक्र होगी, राइट, और दूसरी क्या चीज हो गई, दावत अंबिया, राइट, उस पर कान धरना यानी सुनना, अंबिया को इंपॉर्टेंस देना, उनको मानना और उनकी मानना, ठीक है। तो एक चीज हो गई अपनी अकल को इस्तेमाल करके चारों तरफ देखना, राइट, अल्लाह की कुदरत में गौर करना, अल्लाह ताला की मखलूकात में, नेमतों में, हालात में, आजमाइशों में गौर करना, ये अपनी अकल का इस्तेमाल करना हो गया। और दूसरी क्या चीज हो गई, अंबिया जो बता रहे हैं उस पर कान धरना, गौर से सुनना, राइट, या अंबिया के जो वरसा उलमा और मशायख होते हैं उनकी बात पर कान धरना, क्योंकि अंबिया हमारे जिंदगी में तो नहीं है, हमारे सामने तो कोई नबी भी नहीं है ना, तो हमारे सामने तो उलमा मशायख हैं, तो उनकी बात पर कान धरना ये वही मौने रखेगा जैसे कि अंबिया की बात पर कान धरना, इसलिए कि उलमा मशायख अंबिया की ही बातें हमें बता रहे होते हैं, राइट। तो अब जैसे ऑनलाइन क्लास के अंदर बैठे हुए हैं लेकिन फोन के ऊपर मैसेजिंग कर रहे हैं, राइट, कि भाई हाँ मैंने तो तफसीर की क्लास अटेंड करी थी ताकि मैं लोगों को बता सकूं कि जी मैंने भी इस दफा दौरे तफसीर अटेंड किया, राइट, मैंने भी जो है ये वाली तफसीर पढ़ी और मैंने भी जो है कुरान के अंदर यानी रमजान के अंदर ऐसा काम किया, लेकिन कर क्या रहे थे, ऑनलाइन होकर के दूसरे काम कर रहे थे, राइट, या जो है वो अपने ख्यालात में गुम थे, किसी और मसले के बारे में गौर व फिक्र कर चल रहा था, या मुराकबे में बैठ गए थे, ठीक है। तो इसका मतलब क्या हुआ कि कान नहीं धर रहे हैं, ठीक है, तो फिर हिदायत कैसे मिलेगी? अकल में अगर इतनी सलाहियत होती कि सारी हिदायत अकल के जरिए से मिल सकती तो फिर अंबिया की तो जरूरत ही नहीं थी, उलमा की तो जरूरत ही नहीं थी, ठीक है। तो अकल काफी नहीं है, अकल इज वन ऑफ द टू सोर्सेज लेकिन इट इज नॉट ए सफिशिएंट सोर्स, ठीक है। तो ये दोनों सोर्सेज मिल करके फिर इंसान की हिदायत का सबब बनते हैं, एक होती है अपनी अकल को इस्तेमाल करना, ठीक है, गफलत में जिंदगी ना गुजारना, बेध्यानी के साथ अपना वक्त ना लगा देना, बल्कि अकल को इस्तेमाल करके गौर व फिक्र करना, ठीक है ना, ये इंसान को हिदायत के मौके की तरफ लेके जाता है, हिदायत की तरफ लेके जाता है। और दूसरी क्या चीज है कि जो अल्लाह ताला बताने वालों को भेजते हैं, ठीक है ना, क्लासेस अरेंज करवाते हैं ऑनलाइन हो या ऑफलाइन, अल्लाह ताला करवाते हैं ना, राइट, हम तो नहीं कर सकते ये क्लासेस अरेंज अपनी मर्जी से, तो अल्लाह ताला जब क्लासेस अरेंज करवाते हैं तो उनके ऊपर कान धरना, गौर से सुनना, ठीक है। तो ये दोनों हिदायत के असबाब बनते हैं। अब अगला पैराग्राफ के आगे इनके हाल की, यानी ये जो जिद करने वाले लोग होते हैं ना काफिर, तो उनके हाल की एक तमसील बयान फरमाई है कि इनकी मिसाल ऐसी है कि जिसकी गर्दन में ऐसे तौक डाल दिए गए हों कि उसका चेहरा और आंखें ऊपर उठ जाएं, नीचे रास्ते की तरफ देख ही ना सके, तो जाहिर है कि अपने आप को किसी खड्ड में गिरने से बचा नहीं सकता, ठीक है ना। कि इन्ना जालना फी आनाकहिम अगलालन का क्या मतलब हुआ कि इनकी गर्दनों में ऐसे तौक या ऐसे जो है वो यानी टाइप की चीज डाल दी गई है कि ये अब नीचे देख नहीं सकते, इनकी गर्दन ऊपर की तरफ उठ गई है, ठीक है। तो जब नीचे नहीं देख सकते तो इंसान का जो वजूद होता है वो तो उसके नीचे होता है ना, ठीक है, अपने सर को तो आप वैसे ही नहीं देख सकते, चाहे आपकी गर्दन में तौक हो या ना हो, आप अपने चेहरे को नहीं देख सकते, अपने सर को नहीं देख सकते, अपने बैक को नहीं देख सकते, क्या देख सकते हैं, अपने वजूद के सामने वाले हिस्से को जो कि आपके आंखों के नीचे है, बल्कि मुंह के नीचे है, उसको देख सकते हैं, लेकिन अगर तौक लग जाए तो फिर उससे अपने वजूद को भी नहीं देख सकता इंसान, ठीक है ना, अपने वजूद से भी अल्लाह ताला ने महरूम कर दिया उनको देखने से, यानी अपने अंदर नहीं झांक सकते, वरना अपने वजूद को देख करके कौन सी हिदायत मिलेगी, पेट को देख करके कौन सी हिदायत मिलती है इंसान को, राइट, पैर को देख के कौन सी हिदायत मिल जाती है। मतलब यहां पर यह है कि अपने अंदर झांकने की इनको तौफीक नहीं मिलती अब, राइट, अपने दिल में झांकने की इनको अब तौफीक नहीं मिलती। दूसरी क्या होती है कि जैसे फरमाया कि وَجَعَلْنَا مِنْ بَيْنِ أَيْدِيهِمْ سَدًّا وَمِنْ خَلْفِهِمْ سَدًّا فَأَغْشَيْنَاهُمْ فَهُمْ لَا يُبْصِرُونَ۔ سد کہتے ہیں دیوار کو یا رکاوٹ کو، ٹھیک ہے، تو اللہ تعالیٰ فرماتے ہیں کہ ہم نے ان کے آگے بھی رکاوٹ بنا دی اور ان کے پیچھے بھی رکاوٹ بنا دی اور ان کو اوپر سے بھی رکاوٹ یعنی ڈھانپ ڈھانک دیا، ٹھیک ہے، تو اب ان کو کچھ بھی نہیں سوکھتا۔ تو جب یہ اوپر آگے پیچھے کی رکاوٹیں اور زمین جس کے اوپر کھڑے ہوتے ہیں وہ زمین تو ویسی ہی رکاوٹ ہوتی ہے، تو چاروں طرف سے گویا کہ رکاوٹ ڈال دی اللہ تعالیٰ نے، اب یہ کیا چیز نہیں دیکھ سکتے، اب یہ اپنے ارد گرد بھی نہیں دیکھ سکتے۔ ایک تو ہوتا ہے نا اپنے وجود کو نہیں دیکھ سکتے، اپنے دل میں جھانک کے نہیں دیکھ سکتے، وہ تو ٹاک سے ہو گیا، اور یہ جو دیواریں بناتی ہیں اللہ تعالیٰ نے، ان دیواروں سے کیا چیز اب نہیں دیکھ سکتے، اپنے ارد گرد کو نہیں دیکھ سکتے، رائٹ۔ تو یہ دونوں جو ہے نا اللہ تعالیٰ کی طرف سے عذاب کی صورتیں بنتی ہیں ایسے کافر کے لیے جو کہ عداوت، ضد اور ہٹ دھرمی کے اوپر اتر آتا ہے، ٹھیک ہے۔ تو یہ ایک ایسا پوائنٹ ہے کہ جس سے جو ہے نا ہمیں بہت زیادہ ڈرنا چاہیے کہ ہم ضد اور ہٹ دھرمی پہ نہ اتریں، ٹھیک ہے، خصوصاً ضد اور ہٹ دھرمی سے کس کے خلاف ضد، جو اللہ تعالیٰ کا پیغام پہنچانے والے لوگ ہوتے ہیں نا، ہم کبھی ان کے خلاف دشمنی والا رویہ نہ اختیار کرتے، ٹھیک ہے نا، عداوت اور دشمنی والا، اس لیے کہ یہ چیز جو ہوتی ہے نا انسان کو بالکل ہی لے ڈوبتی ہے۔ ایک ہوتا ہے انسان گناہ کر رہا ہے، اس سے غلطی ہو گئی، کوتاہی ہو گئی، وہ اپنے نظروں کو نہیں قابو کر پایا، وہ اپنے زبان کو قابو نہیں کر پایا، ٹھیک ہے نا، یہ گناہ ہوتے ہیں، یہ بھی بہت بری چیز ہوتے ہیں، ان سے بھی ہمیں بچنے کی کوشش کرنی ہے، لیکن یہ اتنی زیادہ بری چیز نہیں ہوتے جتنی کہ عداوت اور بغض ہوتی ہے، ٹھیک ہے، اللہ والوں کے ساتھ، یہ پھر انسان کو لے ڈوبتا ہے۔ آگے جو انہوں نے ایک چھوٹا سا واقعہ بھی بیان کیا کہ اس یہ جو آیت ہے نا وَجَعَلْنَا مِنْ بَيْنِ أَيْدِيهِمْ سَدًّا، تو اس کے بارے میں شان نزول بیان فرمایا ہے کہ ابو جہل اور بعض دوسرے لوگ آنے صلی اللہ علیہ وسلم کو قتل کرنے کا ارادہ رکھتے تھے یا ایزا پہنچانے کا، تو وہ جب آپ صلی اللہ علیہ وسلم کی طرف بڑھے نا تو اللہ تعالیٰ نے ان کی آنکھوں پر پردہ ڈال دیا، تو وہ یعنی وہ دیکھ ہی نہیں سکے نبی صلی اللہ علیہ وسلم کو، تو پھر وہ عاجز ہو کر کے واپس پلٹ آئے، ٹھیک ہے۔ تو یہ بھی تفسیر کی کتابوں کے اندر واقعہ مذکور ہے۔ تو اسی وجہ سے اس آیت کی ایک بڑی فضیلت بھی ہے، وہ فضیلت یہ ہے کہ اگر اس آیت کو آپ پڑھ کر کے اپنے دشمن کی طرف رخ کر کے تھوک دیں، ٹھیک ہے نا، تو اللہ تعالیٰ دشمن اور آپ کے درمیان ایک پردہ ڈال دیتا ہے، یعنی ایک ایسا حجاب ڈال دیتا ہے کہ جس کی وجہ سے وہ آپ کو دیکھ نہیں پاتا یا وہ آپ کی طرف سے جو ہے نا وہ اس کی توجہ ہٹ جاتی ہے۔ ضروری نہیں کہ وہ فزیکلی آپ کو دیکھ نہیں پائے، بلکہ کبھی تو ایسا بھی ہوتا ہے کہ وہ آپ کو واقعی دیکھ نہیں پاتا، فزیکلی آپ اوجھل ہو جاتے ہیں اس کی آنکھوں سے، یا دوسرا اس کا یہ بھی ہو سکتا ہے کہ اس کی توجہ آپ کی طرف سے ہٹ جائے، وہ کسی دوسری طرف مشغول ہو جائے اور آپ جو ہے اس کے سامنے سے گزر جائے، اس کو پتہ ہی نہ لگے، ٹھیک ہے۔ تو ایسے واقعات حدیث سے بھی موجود ہیں اور بہت سارے واقعات مشائخ کے اور علماء کے اس طرح سے موجود ہیں، حتیٰ کہ ایون جو کافروں کے خلاف لڑنے والے لوگ ہیں انہوں نے بھی اس طرح کے واقعات اپنے بیان کیے ہیں کہ جی سامنے ان کی فوجیں آ گئیں اور ہم نے اس طرح کی جب آیت پڑھی تو ایسے ہو گئے جیسے وہ ہمیں دیکھ ہی نہیں رہے اور ہم ان کے سامنے سے گزر گئے، ٹھیک ہے۔ تو یہ اس آیت کی ایک یعنی اس کا ایک عمل ہے اس آیت کا، ٹھیک ہے۔ لیکن ایک بات یہاں پر اہم آپ کے سامنے بیان کرنی ہے، وہ یہ ہے کہ یہ جو آیات کے عمل ہوتے ہیں نا، ٹھیک ہے، انہی کو ہم عملیات کہتے ہیں، ان کی جمع جو ہوتی ہے نا وہ عملیات کہلاتی ہے۔ جو بھی انمیوٹ اپنا آپ کو میوٹ کر لیں، مجھے کرنا پڑے گا، چلیں۔ تو ان کو نا عملیات کہتے ہیں، ٹھیک ہے، یہ آیات کے بھی ہوتے ہیں اور یہ کچھ اور کلمات اور کچھ اور دعائیں ان کے بھی عمل ہوتے ہیں, ٹھیک ہے؟ تو یہ عملیات جو ہے نا, یہ یعنی کرنے کے لیے کسی انسان کو ایمان والا ہونے کی شرط نہیں ہے, ٹھیک ہے؟ نیک اور پرہیزگار ہونے کی شرط نہیں ہے اس کے اندر. ان آیات کا جو عمل ہوتا ہے وہ یعنی ریگارڈلیس کرنے والے کے کا اس میں کوئی عمل دخل نہیں ہوتا. کرنے والا فاسق بھی ہو سکتا ہے, فاجر, گناہگار, حتیٰ کہ کافر بھی ہو سکتا ہے, ٹھیک ہے نا؟ بس یہ کچھ اللہ تعالیٰ نے ان کی اس کیفیات یعنی ان آیات کے اندر یہ تاثیر رکھی ہے, ٹھیک ہے؟ تو اب جو ہے نا ہمیں یہ بات جو سمجھنی ہے وہ یہ ہے کہ ہم اللہ تعالیٰ کو اگر راضی کرنا چاہتے ہیں نا, ٹھیک ہے, ہم آخرت کا فائدہ حاصل کرنا چاہتے ہیں, تو ہم ان عملیات کو جو ہے نا وہ بہت سوچ سمجھ کر کے استعمال کریں, بہت سوچ سمجھ کر کے استعمال کریں, کیونکہ ان عملیات سے جو تاثیر ہمیں ملتی ہے نا, اس تاثیر سے ہمارے دنیاوی مسئلے حل تو ہو جاتے ہیں, لیکن اگر ہم گناہ کے ساتھ ان کو استعمال کریں گے, ٹھیک ہے, گناہ کی کیفیت ہماری جاری ہے, گناہ چل رہے ہیں ہمارے, لیکن پھر بھی ہم ان عملیات کو استعمال کر رہے ہیں, ٹھیک ہے نا, تو اس سے کیا ہوگا, ہمارے دنیاوی مسئلے تو حل ہو جائیں گے لیکن ہمارے آخرت کے مسئلے حل نہیں ہوں گے, بلکہ ہمارے آخرت کے مسئلے مزید بڑھ سکتے ہیں, مزید بڑھ سکتے ہیں. اور اس کی میں آپ کو ایک مثال بتاؤں, ٹھیک ہے, ایک شخص کے بارے میں پتا لگا, بہت ہی اوتھینٹک ذرائع سے پتا لگا کہ وہ ناجائز کام کرتا تھا, ناجائز چیزوں کو سمگل کرتا تھا, ٹھیک ہے, لیکن جب وہ امیگریشن کے اوپر پہنچتا تھا, امیگریشن کاؤنٹر پر, سمجھ رہے ہیں نا کیا ہوتا ہے امیگریشن کاؤنٹر, تو وہ اس آیت کو پڑھ کر کے امیگریشن والوں پر پھونک دیتا تھا. امیگریشن والے اس سے بے توجہ ہو جاتے تھے اور وہ اپنا جو اسمگلنگ کا کام اس کی بنیاد پہ کرتا رہتا تھا, رائٹ, امیگریشن والے اس کو پکڑ ہی نہیں سکتے تھے, اور وہ اس آیت کو استعمال کر کے یعنی اس کے عمل کو استعمال کر کے اسمگلنگ کر رہا ہوتا تھا, ٹھیک ہے. تو اب آپ کا کیا خیال ہے, دنیا کا مسئلہ تو اس کا حل ہو رہا ہے, آخرت کا مسئلہ حل ہو رہا ہے؟ یہ تو بات کلیئر ہے کہ جی حل تو نہیں ہو رہا, لیکن اچھا ہو رہا ہے کہ خراب ہو رہا ہے؟ یہ جو اسمگلنگ کر رہا ہے آیت کو استعمال کر کے, تو اس کا آیت کا, اس کا آخرت کا مسئلہ خراب ہو رہا ہے نا, حالانکہ وہ قرآن کی آیت استعمال کر رہا ہے, ٹھیک ہے نا. تو اگر تھوڑا سا ہم اس بات کے اوپر غور کر لیں نا, تو ہم ڈر جائیں, ٹھیک ہے. یہ جو عملیات کا استعمال ہے نا, یہ عملیات کا استعمال ہم اپنے من مرضی کے ساتھ کرنا چھوڑ دیں, ٹھیک ہے. یہ بہت خطرناک چیزیں ہوتی ہیں, بہت خطرناک چیزیں ہوتی ہیں, ٹھیک ہے. تو ان کو جو ہے نا ہم اپنے مشائق جو کہ ہماری آخرت کی اصلاح میں ہماری مدد کرتے ہیں, ان مشائق سے پوچھ کر کے ان کو استعمال کریں, ورنہ ہم نہ استعمال کریں, ان سے دور رہیں, ان سے دور رہیں, ٹھیک ہے. اس لیے کہ اگر ہم ان کو بغیر اصلاحی گائیڈنس کے استعمال کریں گے تو شیطان وہ ہم سے جو ہے نا وہ ناجائز کام بھی کروا سکتا ہے ان آیات کو استعمال کروا کے, ٹھیک ہے نا. اور آیات قرآن کو استعمال کر کے ناجائز کام کرنا, یہ تو ڈبل گناہ ہو گیا نا, یہ سنگل گناہ نہیں ہو گیا, یہ ڈبل گناہ ہو, ٹھیک ہے. بات سمجھ میں آئی, کسی کو کوئی سوال ہے؟ بات کریے اگر سوال ہے تو. اچھا, اس کے بعد ایک اور اہم ٹاپک ہے, تو تھوڑا سا تفصیلی اگر آپ سے چند منٹ اور ایکسٹرا مل جائیں, تو اعمال کی طرح اعمال کے اثرات بھی لکھے جاتے ہیں, ٹھیک ہے. چلیں یہ ہم کل پڑھیں گے, اس سے پہلے بس تھوڑا سا جو ہے وَنَكْتُبُ مَا قَدَّمُوا وَآثَارَهُمْ, اس کی تفصیل تھوڑی سی پڑھ لیتے ہیں, کہ یعنی ہم لکھیں گے ان اعمال کو جو انہوں نے آگے بھیجے ہیں, عمل کرنے کو آگے بھیجنے سے تعبیر کر کے یہ بتلا دیا کہ جو اعمال اچھے یا برے اس دنیا میں کیے ہیں وہ یہیں ختم نہیں ہو گئے, بلکہ وہ تمہارا سامان بن کر آگے پہنچ گئے ہیں جن سے اگلی زندگی میں سابقہ پڑتا ہے. اچھے اعمال ہیں تو جنت کی باغ و بہار بنیں گے, برے ہیں تو جہنم کے انگارے. اور ان اعمال کو لکھنے سے اصل مقصود ان کو محفوظ رکھنا ہے, لکھنا بھی اس کا ایک ذریعہ ہے کہ خطا و نسیان اور زیادت و نقصان کا احتمال نہ رہے. जो हमारे आमाल हैं वो आखिरत की करेंसी हैं, ठीक है। तो जो हम यानी नेक आमाल करते हैं ना, तो उनके बदले में हमें आखिरत की नेमतें मिलेंगी। तो इस पर ना उलमा ने एक तफसीर तो ये लिखी है कि भाई नेक आमाल जो हैं वो तो नामे आमाल के अंदर लिखे हुए होते हैं, ठीक है, उनके बदले में आखिरत की कोई नेमतें जो अल्लाह ताला ने रखी हुई है कि फलाने के बदले में ये वाली नेमत, फलाने के लिए ये वाली नेमत, उसके बदले में इतनी नेमत, उसके बदले में इतनी नेमत, ठीक है। तो इन एक्सचेंज फॉर आमाल, ठीक है। और एक तफसीर इसकी ये भी है कि ये जो आमाल हम कर रहे हैं ना, ये आमाल खुद ही जो है ना अल्लाह ताला इनको एक फिजिकल फॉर्म अता फरमा देंगे जन्नत में, ठीक है ना। तो ये आमाल कन्वर्ट हो जाएंगे उन नेमतों में, बिल्कुल इसी तरीके से जो गुनाह के काम होते हैं। तो एक तफसीर ये है कि हर गुनाह के बदले में अल्लाह ताला ने एक सजा रखी हुई है, ठीक है, कि भाई तकब्बुर करोगे तो चींटियों जैसा जो है वो अल्लाह ताला बदन बना देंगे, फिर लोगों के पैर तले जो है वो कुचले जाओगे कयामत के दिन, ठीक है ना। तो ये है कि जी इसके बदले में ये वाली नेमत, ये वाली यानी अजाब मिलेगा। और एक तफसीर इसकी ये भी है कि जो हमारे बुरे अमाल होते हैं तो उन्हीं को कन्वर्ट कर दिया जाता है। ये जो सांप और बिच्छू और हथौड़े से मारना और ये जो सारे के सारे जहन्नुम के अजाब वगैरह पता लगते हैं ना, ठीक है, तो ये सब जो है ना कन्वर्टेड फॉर्म्स हैं आमाल की, ठीक है। तो ये तो हो गया नक्तुबु मा कद्दमू, ठीक है, कि जो हमने आगे भेजे हैं आमाल, यानी जो करते हैं तो वो नामे आमाल में लिखे जाते हैं और लिखे जाने के बाद वो आगे पहुंचाए जाते हैं। अगर हम उन आमाल को जाया ना कर दें, नेक आमाल को हम किसी तरीके से जाया ना कर दें, या बुरे आमाल को हम तौबा के जरिए से मिटवा ना दें, ठीक है। अगर मिटवा दिया तो फिर तो आगे नहीं जाएंगे, लेकिन अगर नहीं मिटवाया तो फिर वो आगे पहुंच जाएंगे, और फिर कयामत के दिन वो जब नामे आमाल खुलेगा तो फिर वो चीजें हिसाब किताब के अंदर यानी उनका अमल दखल होगा। बाकी किसी को अगर कोई सवाल है तो अभी पूछ लें। नेक्स्ट टॉपिक जो है वो हम अगली क्लास में पढ़ेंगे इंशाल्लाह। आखिर में अगर किसी को सवाल करना हो ना, तो टाइप करने में तो टाइम लगता है, तो अक्सर ऐसा होता है कि जी कोई टाइप कर रहा है और हमने क्लास खत्म कर दी, तो इस वजह से आखिर में आप रेज हैंड करके बता दें खाली कि जी मैंने सवाल करना है, तो फिर मैं आपका वेट कर लूँ, ठीक है, अदरवाइज फिर वेट नहीं करूँगा, क्लास जो है वो बंद कर दूंगा। चलिए, मेरा ख्याल है कि अभी कोई सवाल कर नहीं रहा, तो इसको क्लास खत्म करते हैं। अगर कोई हो तो कल भी पूछ सकते हैं इंशाल्लाह। अस्सलाम वालेकुम।